यस स्टुडियो टाइमका प्रायोजक राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। चीनको तिब्बतमा आज बिहान गएको 6.8 म्याग्निच्यूडको भूकम्पमा परि मृत्यु हुनेको संख्या 95 पुग्यो। नेकपा एमाले केन्द्रीय कमिटी बैठकद्वारा सुशासन, विकास र समृद्धिको अभिभारा पूरा गर्न राजनीतिक स्थायित्वको प्रतिबद्धता सहित विभिन्न 14 प्रस्ताव पारित। 6 महिने संगठन विस्तार अभियान सञ्चालन गरी महाधिवेशनमा जाने नेकपा माओवादी केन्द्रीय समिति बैठकको निर्णय। अमेरिकाको विभिन्न क्षेत्रमा परेको अत्यधिक हिमपात पछिको चिसोका कारण 5 जनाको मृत्यु। र विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई प्रधानमन्त्रीद्वारा नगद पुरस्कार सहित सम्मान।
विदेश गए पनि चिन्ता किन गर्ने, नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने, जहाँ भए पनि पाउनु होस् हामी सँगै, कल गर्नुस्, डेटा चलाउनुस्, संसार भरि सजिलै। नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेपाल चीन सीमा क्षेत्रको चिनिया सिजाङ स्वायत्त क्षेत्रको डिंकी काउन्टीमा आज बिहान गएको 6.8 म्याग्निच्यूडको भूकम्पमा परि मृत्यु हुनेको संख्या 95 पुगेको छ। भूकम्पमा परि अन्य 130 जना घाइते भएका छन्। भूकम्प गएको केही घण्टामा 40 भन्दा बढ़ी पराकम्प गएको भूगर्भविदहरूले बताएका छन्। भूकम्पको केन्द्रबिन्दु सिगाजे शहरको डिंगी काउन्टीमा रहेको थियो। भूकम्प प्रभावित क्षेत्रमा 3,400 भन्दा बढ़ी उद्धारकर्ता र 340 भन्दा बढ़ी स्वास्थ्यकर्मी पठाइएको छ। भूकम्प प्रभावित क्षेत्रमा न्यूनतम तापक्रम -8 डिग्री रहेको र -18 डिग्री सेल्सियससम्म रहने पनि त्यहाँका मौसमविदहरूले जनाएका छन्। चीनका राष्ट्रपति शी जिनपिङले सबै प्रकारका उद्धारको प्रयास गर्न निर्देशन दिनुभएको छ। साथै उहाँले प्रभावित बासिन्दाहरूलाई उचित रूपमा पुनर्स्थापना गर्न पनि आग्रह गर्नुभयो। भूकम्पको धक्का काठमाडौँ उपत्यका लगायत नेपालको पूर्वी भाग तथा भारत, भूटान र बंगलादेशमा समेत महसुस गरिएको थियो। आज गएको भूकम्पका कारण थुलुङ दुधकोशी गाउँपालिका र खुम्बु पासाङ लामु गाउँपालिकाको 2 घरमा क्षति पुगेको छ। थुलुङ दुधकोशी 7 देउसा लुरुवाका 50 वर्षीय हर्कबहादुर खत्रीको ढुङ्गा माटोको गारो र ढुङ्गाकै छानो भएको 2 तले घरमा क्षति पुगेको सोलुखुम्बु प्रहरीले जनाएको छ। खुम्बु पासाङ लामु गाउँपालिका 5 हेलाजुङ बस्ने आङनिमा शेर्पाको ढुङ्गा र माटो तथा टिनको छानाको 2 तले घरमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार घटनास्थलतर्फ प्रहरी टोली खटिएको जानकारी दिनुभयो। क्षतिबारे एकिन विवरण भने आउन बाँकी नै छ। यसै गरी संखुवा सभाको भोटेखोला गाउँपालिका 1 एउटा घर भत्किएको प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले चीनको स्वशासित क्षेत्र तिब्बतमा आज बिहान गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल एक्स मार्फत भूकम्पमा ज्यान गुमाएका परिवारजनमा समवेदना एवं सहानुभूति प्रकट गर्दै घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। राष्ट्रपति पौडेलले दुःखद घड़ीमा नेपाल सरकार, चीन सरकार र त्यहाँका जनताका साथमा रहेको उल्लेख गर्नुभएको छ। खानी तथा भूगर्भ विभाग अन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद डाक्टर लोकविजय अधिकारीले पटक पटक भूकम्प जाँदैमा तत्काल अर्को ठूलो भूकम्पको जोखिम रहन्छ भन्ने नमिल्ने बताउनु भएको छ। पटक पटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न नमिल्ने भन्नुहुँदै उहाँले भूकम्पको भविष्यवाणी गर्न सम्भव नभएको उल्लेख गर्नुभयो। नेकपा एमालेको 8 केन्द्रीय कमिटी बैठक अनुशासन, सुशासन, विकास र समृद्धिको अभिभारा पूरा गर्न राजनीतिक स्थायित्वको प्रतिबद्धता सहित विविध समसामयिक प्रस्तावहरू पारित गर्दै आज सकिएको छ। ललितपुरको च्यासल स्थित पार्टी कार्यालयमा आइतबारदेखि बसेको केन्द्रीय कमिटिको बैठकले समसामयिक 14 प्रस्ताव पारित गरेको हो। बैठकद्वारा पारित प्रस्तावले राष्ट्रिय हितको रक्षा, सामाजिक आर्थिक रूपान्तरण, सुशासन, स्वरोजगार, भ्रष्टाचार नियन्त्रण, पारदर्शिताको सुनिश्चितता, बाढ़ी पहिरो, भूकम्पबाट पीड़ितको पुननिर्माण, पुनस्थापनाका कार्यमा तीव्रता दिन, मिथ्या सूचना प्रचारलाई रोक्न नियामक निकायका भूमिका थप प्रभावकारी बनाउन सरकारसँग संकल्प र आग्रह गरेको छ। संचारकर्मी संघको कुराकानीमा पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नेकपा एमाले र नेपाली कंग्रेसको संयुक्त सरकार गठन भएसँगै देशमा राजनैतिक स्थायित्वको आशा जागृत भएको बैठकको निष्कर्ष रहेको बताउनुभयो।
मूल राजनैतिक दलहरूको नेतृत्वमा सात दल सहभागी भएर बनेको सरकारले केही महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको कुरा र केही पार्टीले गर्नु फोकस गर्नुपर्ने कामहरू खास गरिकन सुशासन डेलिभरीका सन्दर्भमा फोकस गर्नुपर्ने केही कामहरूका बारेमा सरकारलाई यथेष्ट सुझाव र सल्लाह दिएको छ र सत्तारूढ दलहरू बीचको आपसी विश्वास समझदारी अझ सुदृढ होस् र यो सरकार ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन सुशासन विकास समृद्धिको अभिभारा पूरा गर्न र राजनीतिक स्थायित्व सुनिश्चित गर्न सफल होस् भन्ने बैठकले कामना गरेको छ।
बैठकले सत्तारूढ दलहरू बीचको आपसी विश्वास तथा समझदारी अझ सुदृढ बनाउँदै सरकारलाई प्राप्त ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै विकास र समृद्धिको अभिभारा र गर्न एवं राजनैतिक स्थायित्व सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण समेत गराएको प्रमुख गौतमले जानकारी दिनुभयो। आजको बैठकमा राजनैतिक प्रतिवेदनमाथिको छलफलपछि बैठकलाई सम्बोधन गर्नुहुँदै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अब पार्टीभित्र कुनै पनि पूर्व समूहहरू कायम नरहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले आलोचनाका विषय पार्टीभित्र राख्न सकिने तर लोकतन्त्रका नाममा पार्टीलाई ध्वस्त बनाउने किसिमका गुटबन्दी र अराजकता स्वीकार नहुने स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले मुलुकलाई स्थायित्व र समृद्धि हासिल गर्ने लक्ष्यसहित समाजवादको गन्तव्यलाई ध्यानमा राखेर वर्तमान सरकारले काम गरिरहेको पनि बताउनुभयो। नेकपा माओवादी केन्द्रको आज सम्पन्न केन्द्रीय समिति बैठकले छ महिने संगठन विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। काठमाण्डुमा आज सम्पन्न माओवादी केन्द्रको आठौं केन्द्रीय समितिको बैठकले छ महिने संगठन विस्तार अभियान सञ्चालन गरी महाधिवेशनमा जाने प्रस्ताव सहितको राजनीतिक प्रतिवेदन पारित गरेको हो। बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि तीन दिनसम्म छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो। यस्तै बैठकले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणाली, महिलाको 50% र दलितको 13% राज्यका निकायमा पहुँच सुनिश्चित गर्नुपर्ने र मुस्लिमलाई विशेष अधिकार दिनुपर्ने लगायतका कुरालाई मध्यनजर गरी संविधान संशोधन हुनुपर्ने प्रस्ताव पारित गरेको प्रवक्ता सापकोटाले बताउनुभयो।
जनतासँग माओवादी भन्ने नाराका साथ अभियान चलाउने निर्णय भएको छ। जब सब मोर्चाहरूको सबैको सम्मेलन छ महिनाभित्र गर्ने भन्ने भएको छ। अब दोस्रो यदि संविधान संशोधनै गर्ने हो भने अग्रगमनको लागि, परिवर्तनको लागि, जनताको अधिकार बढाउनका लागि र जस्तै उदाहरणको लागि महिलाको 33% बढाएर 50%, दलितहरूको चाहिँ 13% जनसंख्या छ, राज्यका सबै निकायमा 13% हुनु पर्यो, मुस्लिमको विशेषाधिकार दिनु पर्यो भन्ने छ।
यस्तै बैठकले आवश्यक तयारी पूरा गरी फागुन 1 गतेदेखि हुलाकी राजमार्ग र पूर्व पश्चिम राजमार्ग केन्द्रित जनतासँग माओवादी अभियान सञ्चालन गर्ने, आगामी वैशाखमा हिमाली र मध्य पहाड़ी क्षेत्रलाई जोड्ने गरी मध्य पहाड़ी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ। बैठकको अन्तिम सत्रलाई सम्बोधन गर्नुहुँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीभित्र विचार, कार्ययोजना र भावनात्मक रूपमा एकता कायम गर्न बैठक सफल भएको बताउनुभयो। केन्द्रीय समिति बैठकले पार्टीलाई पुनः एकपटक आफ्नो वर्ग र समुदायतर्फ फर्काउने आधार तयार गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यस बैठकका निर्णयहरू कार्यान्वयन हुँदै जाँदा समाजवादी क्रान्तिको आधार समेत निर्माण हुने विश्वास व्यक्त गर्नुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवासँग राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले भेट गर्नुभएको छ। सभापति देउवा निवास बुढा नीलकण्ठमा आज भएको भेटमा उहाँहरूबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बागमती कार्ययोजना प्रकृति मैत्री रूपमा अघि बढ़ाउने बताउनु भएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाण्डु उपत्यका नगर प्रमुख तथा उपप्रमुखसँग प्रस्तावित बागमती कार्ययोजनाबारे आज गरेको छलफलमा उपप्रधानमन्त्री सिंहले अबका योजना प्रकृति मैत्री रूपमा अघि बढ़ाउनु पर्ने बताउनुभयो। बागमती कार्ययोजनाले बागमती नदी प्रणालीमा रहेका 17 अन्य नदीको समेत अध्ययन गरेर प्राकृतिक संरक्षण क्षेत्र, ग्रामीण क्षेत्र, उपशहरी क्षेत्र, शहरी क्षेत्र र तल्लो क्षेत्र वर्गीकरण गरेर अध्ययन गर्नेछ। 20 वर्षीय कार्ययोजनाको लागत अनुमान 2,25,31,16,00,00 रूपियाँ रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका योजना प्रमुख नारायण प्रसाद भण्डारीले जानकारी दिनुभयो। शहरी विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता योजनाले बागमती कार्ययोजना 2024 बारे छलफल गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारले चाँडै राष्ट्रिय जनसंख्या नीति ल्याउने तयारी गरेको बताउनु भएको छ। जनसंख्या र विकासबीच पारस्परिक अन्तर सम्बन्धबारे नीति निर्माता एवं सरकारवालासँगको अन्तर्क्रिया कार्यक्रमलाई आज कैलालीको धनगढ़ीमा सम्बोधन गर्दै मन्त्री पौडेलले जनसंख्या घट्दै गरेको सन्दर्भमा सरकारले समय सापेक्ष राष्ट्रिय जनसंख्या नीति ल्याउन लागेको बताउनुभयो। जनसंख्या र विकासलाई भूगोलसँग जोडेर अघि बढ़नुपर्नेमा जोड़ दिनुहुँदै मन्त्री पौडेलले शिक्षा, स्वास्थ्य, रोजगारी राज्यको दायित्व भएको उल्लेख गर्नुभयो। मन्त्री पौडेलले जलवायु परिवर्तनले जनसंख्यामा पारेको असरबारे सबै सचेत रहनुपर्ने बताउनुभयो। आजै धनगढ़ीमा नेपाल प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले सरकार आम नागरिकले सहज र सुलभ रूपमा औषधि उपचार पाउन भन्नेतर्फ गम्भीर रहेको बताउनुभयो। उहाँले सेती प्रादेशिक अस्पतालमा 10 वार्डको सिकल सेल एनिमियाको उपचार कक्ष स्थापनाका लागि संघीय सरकारले सहयोग गर्ने बताउनुभयो। यस्तै आजै गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्दै स्वास्थ्य मन्त्री पौडेलले प्रतिष्ठानलाई चिकित्सा शास्त्रको शैक्षिक केन्द्रका रूपमा स्तरोन्नति गर्ने सरकारको सोच रहेको बताउनुभयो। मन्त्री पौडेलले गेटा अस्पतालमा 24 घण्टा आकस्मिक सेवा सञ्चालन गर्न निर्देशन दिनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पर्यटक बस राख्नका लागि अलग्गै पर्यटक बस पार्क आवश्यक रहेको बताउनु भएको छ। काठमाडौँ स्थित अस्थायी बस पार्कको निरीक्षण गर्दै उहाँले संघीय राजधानी काठमाडौँ लगायत देशका विभिन्न स्थानमा पर्यटक बस पार्कको आवश्यकता रहेको बताउनुभयो। टुरिष्ट बस एसोसिएशन अफ नेपालले काठमाडौँको गौशाला स्थित पशुपति क्षेत्र विकास कोषमा बस पार्क निर्माणका लागि गरेको पहलबारे आफू छलफल गरेर अगाडि बढ़ने मन्त्री पाण्डेले बताउनुभयो। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत सीईओ दीपक राज जोशीले पर्यटन प्रवर्धनका लागि मुलुकको संघीय राजधानी काठमाडौँमा पर्यटक बस पार्कको आवश्यकता रहेको बताउनु भएको थियो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टर र भारतका पूर्व प्रधानमन्त्री डाक्टर मनमोहन सिंहप्रति श्रद्धांजलि अर्पण गर्नुभएको छ। पूर्व प्रधानमन्त्री एवं कंग्रेसका सभापति देउवाले आज अमेरिकी दूतावास र भारतीय दूतावासमा पुगेर अमेरिकाका पूर्व राष्ट्रपति कार्टर र भारतका पूर्व प्रधानमन्त्री डाक्टर सिंहप्रति श्रद्धांजलि अर्पण गर्नुहुँदै शोक पुस्तिकामा हस्ताक्षर गर्नुभयो। नेपाली कंग्रेसका महामन्त्री गगन थापाले प्रदेश र स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाइनुपर्ने बताउनु भएको छ। आज ललितपुरमा आयोजित संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरू विषय कार्यक्रममा महामन्त्री थापाले सबै तहका सरकारले 3 वर्षभित्र प्रभावकारी सेवा प्रदान गरेर मतदातालाई उत्साहित गर्ने गरी काम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संघले प्रदेश र स्थानीय तहलाई रचनात्मक सहयोग र समन्वय गर्ने विश्वास व्यक्त गर्नुभयो। नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले एउटै प्रकृतिका योजना कार्यान्वयन गर्ने 3 तहका मन्त्रालय फरक हुँदा समस्या भएको र यसलाई सुधारका लागि पहल गर्नुपर्ने बताउनुभयो। नेकपा माओवादी केन्द्रका नेता महेन्द्र बहादुर शाहीले संविधानको मर्म अनुरूप 3 तहका सरकारको कार्य सम्पादनमा देखिएका जटिलता समाधानमा नेताहरूको चासो नरहेको गुनासो गर्नुभयो। नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष भानुभक्त जोशीले सरकारको स्थायित्व नहुँदा योजना, नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा समस्या हुँदा यसप्रति सबै दलहरू गम्भीर बन्नु पर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मोरङ जिल्लामा मौरी जोन कार्यक्रम सञ्चालनमा आएको छ भने धान जोन कार्यक्रमलाई सुपर जोनमा विस्तार गरिएको छ। मौरी जोन सञ्चालनमा आएसँगै महको उत्पादन र बजारीकरणमा सहयोग पुग्ने र धान सुपर जोनले कृषि उत्पादनमा किसानलाई थप सहयोग पुग्ने परियोजना कार्यान्वयन इकाइ मोरङको अपेक्षा छ। विराटनगरबाट संवाददाता कुमद अधिकारीको रिपोर्ट।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मोरङ जिल्लामा मौरी जोन कार्यक्रम सञ्चालनमा आएसँगै धान जोन कार्यक्रमलाई सुपर जोनमा विस्तार गरिएको छ। मोरङ जिल्लाको 17 पालिका मध्ये चालू आर्थिक वर्षदेखि 5 नगरपालिका तथा 3 गाउँपालिकामा गरी सो पालिकाको 46 वडामा मौरी जोन कार्यक्रम सञ्चालनमा आएको हो। मौरी पालन व्यवसाय फस्टाउँदै गएपछि रंगेली, उर्राबारी, लेटाङ, सुन्दर हरेचा, बेलबारी, कान्ले पोखरी तथा मिर्खलाजुङ लगायतका पालिकामा जोन सञ्चालनमा आएको हो। जोन सञ्चालनमा आएसँगै महको उत्पादनमा वृद्धि हुने र बजारीकरणमा सहयोग पुग्ने मौरिजन कार्यक्रमका सञ्चालन समितिका सचिव भोजराज खतिवडाको भनाइ छ।
राज्यले किसानलाई पहिले आधार तयार गर्नलाई पकेट कार्यक्रम शुरूआत गर्यो, व्यावसायिक रूपमा लाग्ने भएपछि अब व्यवसाय उद्योगसँग समन्वय गरेर काम गर्नुपर्छ है भन्ने कुरा भयो। अब किसानले सबै थोक सामग्रीहरू उत्पादन गर्न सक्यो, अब चाहिँ बजार विस्तार गर्नुपर्ने अवस्थामा चाहिँ ठुल्ठूलो सामग्रीहरू किन्न चाहिँ किसान असमर्थ भएको कारणले किसान र राज्य सपोर्ट कार्यक्रम भयो भने चाहिँ दुवै पक्षलाई राम्रो हुन्छ, किसानको आय स्तरमा पनि वृद्धि हुन्छ भन्ने कुराले गर्दाखेरि हामी मात्रै छैनौँ है, राज्य पनि सँगै छ है भन्ने कारणले किसानहरू उत्साहित भएको अवस्था हो।
त्यसै गरी रतमाई नगरपालिकामा यस अघि सञ्चालनमा रहेको धान जोनलाई बेलबारी नगरपालिकाको विभिन्न वडामा विस्तार गर्दै त्यसलाई सुपर जोनमा स्तर उन्नति गरिएको छ। जोनबाट धान सुपर जोन विस्तार भएपछि कृषिको आधुनिकरण र यान्त्रिकरणमा सहयोग पुग्ने हुँदा श्रम लागत घट्ने बेलबारी नगरपालिकाका किसान झमक खड्काको भनाइ छ।
हामीले गर्दै आएको परम्परागत खेतीबाट मल बिउ र श्रम लागत अहिले हाम्रो बढ़िरहेछ। हामी कृषि सुपर जोन कार्यक्रम अन्तर्गत हुँदाखेरि यान्त्रिकीकरणमा फोकस गरेकोले हाम्रो लागत घट्ने भएकोले किसानहरू उत्साहित छन्।
परियोजनाले चालू आर्थिक वर्षमा धान सुपर जोनका लागि 1 करोड़ र मौरी जोनका लागि 80 लाख बजेट विनियोजन गरेको छ। धान सुपर जोन सञ्चालनमा आएपछि कृषि उत्पादनका लागि किसानलाई हर प्रकारको सहयोग पुग्ने प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कारण इकाई मोरङका प्रमुख मनोज कुमार यादवको भनाइ छ।
सिंचाई छ, अरू रोप्ने मेसिनदेखि लिएर काट्ने मेसिन, गोडमेल गर्ने, निफन्ने, केलाउने, अन्तिममा प्रशोधन भण्डारसम्म धानबाट चामल बनाउने अरू परिकारहरू, त्यसलाई भण्डारणको कुराहरू, उत्पादन उपरान्तका कुराहरूमा समेत यसमा कार्यक्रमहरू सञ्चालन हुनेछ।
यस अघि मोरङ जिल्लामा माछा तथा तरकारी जोन सञ्चालन हुँदै आएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
2080 कार्तिक 17 गते जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भई भूकम्प जाँदा क्षतिग्रस्त निजी आवासको प्रबलीकरण, पुननिर्माण तथा पुनर्स्थापनाको विस्तृत विवरण सम्बन्धित स्थानीय तहको नेतृत्व स्थानीय तहका प्राविधिक मार्फत संकलन गर्ने निर्णय भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्राविधिक सहयोग सहजीकरण र समन्वयमा यथाशक्य चाँडो विवरण संकलन शुरू गरिने प्राधिकरणका सहसचिव डाक्टर भीष्म कुमार भूषालले जानकारी दिनुभयो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 6 घोडेपानीमा आज दिउँसो हिमपात भएको छ। समुद्री सतहदेखि 2800 मिटर उचाइमा रहेको गण्डकी प्रदेशको म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ र कास्की जिल्लालाई समेटेको अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य घोडेपानीमा यस वर्ष पहिलो पटक हिमपात भएको हो। बाँकेमा शीतलहरसँगै बढ़ेको चिसोले जनजीवन प्रभावित भएको छ। शीतलहरले बालबालिका, वृद्धवृद्धा, दमका बिरामी र कमजोर आर्थिक अवस्था भएका समुदाय बढ़ी प्रभावित भएका छन्। शीतलहरले नेपालगंज र कोहलपुरका मुख्य बजारमा सर्वसाधारणको आवत जावत समेत पातलिएको छ। चिसोसँगै चल्ने हावाले रूगाखोकी, ज्वरो, टाइफाइड र दमका बिरामीको संख्या बढ़ेको भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डाक्टर संकेत रिसालले बताउनुभयो। डाक्टर रिसालले सर्वसाधारणलाई चिसोबाट जोगिन अति जरूरी काम बाहेक घर बाहिर ननिस्कन, न्यानो लुगा लगाउन र तातो झोलिलो खानेकुरा खान सुझाव दिनुभयो। बाँकेको परसपुर गौघाट सड़क खण्ड स्तर उन्नतिको कामले गति लिन नसक्दा स्थानीयले शास्ति बोगिरहेका छन्। निर्माण कम्पनीको ढिलासुस्ती र लापरवाहीका कारण सड़क स्तर उन्नतिको कार्य अलपत्र परेको सरकारवाला बताउँछन्। नेपालगंजबाट नवीन गिरीको रिपोर्ट।
नेपालगंज उपमहानगरपालिकाको परसपुर र खजुरा गाउँपालिकाको गौघाट जोड्ने 10 किलोमिटर सड़क कालोपत्री गर्ने कार्य अल्पत्र छ। समय सीमा घर्किसक्दा पनि कामले गति लिन नसकेपछि स्थानीयवासी बेला बेलामा आन्दोलित समेत हुने गरेका छन्। स्थानीय केशव शर्मा:
परसपुर गौघाट सड़क खण्डको लामो समयदेखि सड़क निर्माण हुन सकिराखेको छैन, ठेक्का भइसकेको र इस्टिमेट भइसकेको, तर पनि ठेकेदारको लापरवाही र सड़क निर्माण कार्यालयको लापरवाहीका कारण 5 वर्षदेखि यो बाटो अल्पत्र परिरहेको छ।
कम्पनीले सड़क स्तरोन्नतिमा चासो नदिँदा दुर्घटनाको जोखिम पनि बढ़ेको छ। स्थानीय तथा सरकारवाला निकायको चर्को दबावका कारण पछिल्लो समय निर्माण कम्पनीले चासो दिए पनि निर्माण कार्यले भने गति लिन सकेको छैन। स्तरोन्नतिका लागि भन्दै यसअघि गरिएको पीच समेत भत्काइएपछि यात्रा कष्टकर बनेको स्थानीयहरू बताउँछन्। यात्रुले धूलो र हिलोको सामना गरिरहेका छन्। सूरज कुमार यादव र फूलदेवा खटी:
2 वर्ष अघि यो बाटो बीचमा चाहिँ खुटिहाले थियो, बनाउनलाई बीच बाटो पनि भत्काइदिए, बाटो पनि बन्न सके छैन, धुलो ढुङ्गा हिलो सबै हामी खायौँ झेलेम।
यसै 2 साल भइगवा है, नाइ बना थे, आवै जाइमे समस्या होत है, बच्चे फिर जात है पढे लिखे, फिर साइकिल नै चलाइ पावत है पथरामै है।
सड़क डिभिजन कार्यालय नेपालगंजले भने ठेकेदार कम्पनीको लापरवाहीले समस्या निम्तिएको बताएको छ। सड़क स्तर उन्नतिका लागि दिइएको 2 वर्षको समयावधि बितिसक्दा समेत सोचे अनुरूप भौतिक प्रगति हुन नसकेको सड़क डिभिजन कार्यालयले जनाएको छ। इन्जिनियर टोपेन्द्र खड्का:
सम्झौता 2079/1/25 भएर 81 भाद्र 25 गते निर्धारित समयमा सिद्धिनु पर्ने यसको विविध कारणले गर्दाखेरि चाहिँ त्यसमा सकिने कुनै सम्भावना नदेखे हुनाले पछि गएर हामीले फेरि यसलाई 82 भदौ 31 गतेसम्म यसको म्याद बढाएको छौँ।
संघीय सरकारले कन्काई गणपति जेबी सँग 13,43,24,000 लागतमा परस्पुर गौघाट सड़क निर्माणको काम 2 वर्ष भित्र सक्ने गरी 2079 वैशाख 25 ठेक्का सम्झौता गरेको थियो, तर सड़क स्तरोन्नतिको अवस्था अझै दयनीय छ। यसमा सरकारवालाले चासो बढाउन आवश्यक छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएपछि भोजपुरको भौगोलिक रूपमा विकट रहेका टेम्के मयुङ 5, मझौले र चोलान्ते गाउँका स्थानीयले सहज स्वास्थ्य सेवा पाएका छन्। भौगोलिक विकटताका कारण सामान्य स्वास्थ्य सेवा लिन पनि त्यहाँका नागरिकलाई 3-4 घण्टा हिँड्नुपर्ने बाध्यता रहेको थियो। यस वर्ष चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती नदी आसपासका सिमसार क्षेत्रमा जलपंक्षीको प्रजाति र संख्यामा कमी आएको छ। सोमबारदेखि शुरू भएको जलपंक्षी गणना अन्तर्गत चरा गणनामा संलग्न निकुञ्जका मध्य क्षेत्र संयोजक एवं चरा विज्ञ मनिष लिम्बुले विगतमा झैं चराको प्रजाति र संख्या नभेटिएको बताउनुभयो। अमेरिकाको विभिन्न क्षेत्रमा परेको अत्यधिक हिमपात पछिको चिसोका कारण मृत्यु हुनेको संख्या 5 पुगेको छ। हिमपातका कारण करिब 2300 उडान रद्द भएको बीबीसीले जनाएको छ। अमेरिकाको पूर्वी तटमा अत्यधिक हिमपात र चिसो बढ्दै गएपछि 7 राज्यमा आपतकालीन अवस्थाको घोषणा गरिएको छ। इजरायल र हमास बीच गाजामा जारी युद्ध रोक्ने उद्देश्यले कतारमा वार्ता र पक्षहरूबीच प्राविधिक बैठकहरू भइरहेको मध्यस्थकर्ता कतारको विदेश मन्त्रालयले जनाएको छ। मध्यस्थकर्ताहरू कतार, इजिप्ट र संयुक्त राज्य अमेरिका गाजामा विनाशकारी संघर्ष अन्त्य गर्न असफल भएका इजरायल र हमास बीचको वार्तामा महिनौदेखि संलग्न छन्। गत हप्ताको अन्त्यमा हमासले दोहामा अप्रत्यक्ष वार्ता पुनः शुरू भएको बताएको थियो भने इजरायलले कतारको राजधानीमा वार्ता जारी राख्न वार्ताकारहरूलाई अधिकार दिएको बताएको थियो। कतारमा द्विपक्षीय वार्ता जारी रहे पनि इजरायलले गाजा क्षेत्रमा व्यापक बमबारी नै जारी राखेको छ, जसका कारण गत 24 घण्टामा 31 प्यालेस्टिनीको मृत्यु भएको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सरकारले विकास सहायता परिचालन नीति 2081 को मस्यौदा तयार पारेको छ। बदलिँदो राष्ट्रिय र अन्तर्राष्ट्रिय परिप्रेक्ष्यलाई दृष्टिगत गरी विकास सहायता व्यवस्थापनमा सुधार गर्ने उद्देश्य सहित विकास सहायता परिचालन नीति 2081 को मस्यौदा तयार पारेको अर्थ मन्त्रालयले जनाएको छ। अन्तर्राष्ट्रिय विकास साझेदारका प्राथमिकतामा आएको परिवर्तन, सहुलियतपूर्ण सहायतामा भएको गिरावट, निजी क्षेत्रको भूमिकाको महत्व र संघीय प्रणाली अन्तर्गत प्रदेश तथा स्थानीय तहमा महसुस भएको विकास सहायताको आवश्यकता अनुरूप नीति परिमार्जन हुन लागेको अर्थ मन्त्रालयले उल्लेख गरेको छ। सन् 2030 दिगो विकास लक्ष्य हासिल गर्न विकास साझेदारसँग साझेदारीमा काम गर्ने, जलवायु वित्त मार्फत जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनलाई प्राथमिकता दिने र आवधिक योजना हासिल गर्न स्रोत साधन परिचालनमा सहयोग लक्ष्य निर्धारण हुने अर्थ मन्त्रालयले उल्लेख गरेको छ। नेपाल वायु सेवा निगमको अवस्थालाई सपार्न करार व्यवस्थापनमा जानुपर्ने सुझाव सांसदहरूले दिनुभएको छ। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलबारको बैठकमा निगमको समस्या धेरै पुरानो भएकोले व्यवस्थापन परिवर्तन गरेर त्यसलाई सुधार गर्नुपर्नेमा उहाँहरूले जोड़ दिनुभयो। सांसदहरूले नेपाल वायु सेवा निगमको सुधारका लागि निजी क्षेत्रलाई व्यवस्थापकीय जिम्मेवारी दिनुपर्ने वा व्यवस्थापन करारमा जान सुझाव दिनुभएको थियो।
अब खेल समाचार अजय बमबाट।
प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार सहित सम्मान गर्नुभएको छ। मंगलबार युवा तथा खेलकुद मन्त्रालयले खेल नियमावली अनुसारको पुरस्कार प्रदान गरेको हो। गत मंगिर 28 गते बसेको मन्त्री परिषद बैठकले अन्तर्राष्ट्रिय पदक विजेतालाई पुरस्कार रकम वितरण गर्ने निर्णय गरेको थियो। कार्यक्रममा प्रधानमन्त्री ओलीले विजेतालाई बधाई दिँदै हिक्मत लियो भने खेल जित्न सकिन्छ भन्ने उच्च मनोबल लिएर प्रतियोगितामा लाग्न आग्रह गर्दै नेपाली खेलको सर्वत्र उन्नति र प्रगति होस् भन्ने कामना गर्नुभयो। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता भई पुरस्कार दिन बाँकी अन्य खेलाड़ीहरूको विवरण चाँडो पठाइदिन सम्बन्धित पक्षलाई आग्रह गर्दै आएको जानकारी दिनुभयो। पुरस्कार पाउनेमा दक्षिण एसियाली फुटबल महासंघ साफ महिला च्याम्पियनशीपको उपविजेता नेपाली टोली, एसिया कराते च्याम्पियनशीपमा रजत पदक विजेता खेलाड़ी एरिका गुरूङ र मुख्य प्रशिक्षक कुशल श्रेष्ठ र काभा बीच भलिबल तथा पुरूष भलिबल प्रतियोगितामा विजेता छन्। अन्तिम 12 मिनट सम्हाल्न नसक्दा हिमालयन शेर्पा फुटबल क्लबले एन्फा यू 16 युथ लीगमा विभागीय टोली नेपाल पुलिस क्लबसँग अङ्क बाँडेको छ।
अब मौसम आगामी 24 घण्टामा गण्डकी र कोशी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहनुको साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 22.6 न्यूनतम 7.8 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 18.5 न्यूनतम 7 डिग्री सेल्सियस, पोखराको अधिकतम 19.9 न्यूनतम तापक्रम 10.2 डिग्री सेल्सियस, वर्षा 0.1 मिलीमिटर, वीरेन्द्रनगरको अधिकतम 22.2 न्यूनतम 6.8 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 23.2 न्यूनतम 7.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। चीनको तिब्बतमा आज बिहान गएको 6.8 म्याग्नेच्यूडको भूकम्पमा परि मृत्यु हुनेको संख्या 95 पुग्यो। नेकपा एमाले केन्द्रीय कमिटी बैठकद्वारा सुशासन, विकास र समृद्धिको अभिभारा पूरा गर्न राजनीतिक स्थायित्वको प्रतिबद्धता सहित विभिन्न 14 प्रस्ताव पारित। 6 महिने संगठन विस्तार अभियान संचालन गरी महाधिवेशनमा जाने नेकपा माओवादी केन्द्रीय समिति बैठकको निर्णय। अमेरिकाको विभिन्न क्षेत्रमा परेको अत्याधिक हिमपात पछिको चिसोका कारण 5 जनाको मृत्यु र विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई प्रधानमन्त्रीद्वारा नगद पुरस्कार सहित सम्मान। यसका साथै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।